جزاكم الله. شكرا. الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. سأل سائل بعذاب واقع للكافرين ليس له دافع من الله ذي المعارج. تعرج الملائكة والروح إليه في يوم كان مقداره 50,000 سنة. فاصبر صبرا جميلا إنهم يرونه بعيدا ونراه قريبا. يوم تكون السماء كالمهل وتكون الجبال كالعهن ولا يسأل حميم حميما يبصرونهم. يود المجرم لو يفتدي من عذاب يومئذ ببنيه وصاحبته وأخيه وفصيلته التي تؤويه ومن في الأرض جميعا ثم ينجيه. كلا إنها لظى نزاعة للشوى تدعو من أدبر وتولى وجمع فأوعى إن الإنسان خلق هلوعا. إذا مسه الشر جزوعا وإذا مسه الخير منوعا إلا المصلين الذين هم على صلاتهم دائمون والذين في أموالهم حق معلوم للسائل والمحروم والذين يصدقون بيوم الدين والذين هم من عذاب ربهم مشفقون إن عذاب ربهم غير مأمون والذين هم لفروجهم حافظون إلا على أزواجهم أو ما ملكت أيمانهم فإنهم غير ملومين فمن ابتغى وراء ذلك فأولئك هم العادون والذين هم لأماناتهم وعهدهم راعون والذين هم بشهاداتهم قائمون والذين هم على صلاتهم يحافظون أولئك في جنات مكرمون فما للذين كفروا قبلك مهطعين عن اليمين وعن الشمال عزين أيطمع كل امرئ منهم أن يدخل جنة نعيم كلا إنا خلقناهم مما يعلمون فلا أقسم برب المشارق والمغارب إنا لقادرون على أن نبدل خيرا منهم وما نحن بمسبوقين فذرهم يخوضوا ويلعبوا حتى يلاقوا يومهم الذي يوعدون يوم يخرجون من الأجداث سراعا كأنهم إلى نصب يوفضون خاشعة أبصارهم ترهقهم ذلة ذلك اليوم الذي كانوا سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. تو جب ہم کوئی نئی سورت شروع کرتے ہیں تو ہم اگر وہ سورت چھوٹی ہو تو اس کی مکمل ایک دفعہ تلاوت کر لیتے ہیں، کیونکہ اب آئندہ کلاسز کے اندر ہم پوری پوری سورت کی تلاوت نہیں کریں گے، بلکہ صرف جس آیت کے اوپر ہم اس وقت ہیں صرف اس کی تلاوت کر کے پھر اس کے بعد الی آخر کہہ کر کے لیکچر شروع کر دیں گے. تو اس وجہ سے پہلی کلاس میں مکمل تلاوت کر لی. سورت کیونکہ چھوٹی سورت ہے اور یہ معرف القرآن کے اندر انہوں نے پوری صورت پہلے نقل کر کے پھر اس کے بعد اس کی تشریح شروع کری ہے. بڑی صورتوں میں ایسا نہیں کرتے، بلکہ اس میں چند چند آیات کی الگ الگ تشریح ہوتی ہے. تو اس وجہ سے تھوڑا سا وقت لگا کر کے پوری آیت پوری صورت کی ایک دفعہ تلاوت کر دی. ظاہر ہے اللہ تعالیٰ کا کلام ہے اور اللہ تعالیٰ کے کلام کے اندر جتنی برکت ہے تو وہ اور کسی چیز میں نہیں ہو سکتی، تو اس برکت کو بھی حاصل کرنا مقصود ہوتا ہے. تو سورۃ المعارج کی ہم فی الحال یہ کریں گے کہ شروع کی چند آیات کا ترجمہ، خلاصہ تفسیر اور معارف و مسائل، یہ تین چیزیں ہوتی ہیں نا اس کے اندر، تو ان تینوں کو ایک ساتھ لے کر کے چلتے ہیں، آگے دیکھتے ہیں کیسی ترتیب بنتی ہے. اللہ تعالیٰ ارشاد فرماتے ہیں سورۃ المعارج میں، جو کہ مکی سورۃ ہے۔ مکی سورۃ کا مطلب کہ ہجرت مدینہ سے پہلے نازل ہوئی۔ اس میں فرماتے ہیں سألَ سائلٌ بعذابٍ واقع، کہ مانگنے والا مانگا، ایک مانگنے والے نے عذاب پڑھنے والا۔ سألَ کا مطلب ہے اس نے سوال کیا، ٹھیک ہے، سوال کیا۔ سائل سوال کرنے والے کو کہتے ہیں، جیسے اردو زبان میں بھی سائل کہتے ہیں سوالی کو، فقیر کو بھی سائل اسی لیے کہا جاتا ہے کیونکہ وہ آ کر بھیک کا سوال کرتا ہے۔ بے عذابن واقعن، عذاب کا مطلب تو آپ کو پتہ ہے کہ اللہ تعالیٰ کی ناراضگی کے بدلے میں جو سزا ملتی ہے تو اس کو عذاب کہتے ہیں، اور عذاب سے پہلے ایک لیٹر لگا ہوا ہے با۔ اس با کے ہونے کی وجہ سے نا مطلب میں بڑا فرق پڑ جاتا ہے، تو وہ ہم انشاءاللہ معارف و مسائل میں لکھا ہوا ہے وہ دیکھیں گے۔ واقع، واقعن کا مطلب ہوگا واقع ہونے والا، ٹھیک ہے، واقع کا لفظ ہی اردو کے اندر استعمال ہوتا ہے، یعنی وقوع پذیر ہونے والا، ہیپن ہونے والا، ٹھیک ہے، سم تھنگ دیٹ ہیپنس۔ تو واقعن، تو عذابن واقعن یعنی واقع ہونے والا عذاب، مانگا مانگنے والے نے واقع ہونے والا عذاب۔ لل کافرین لیس لہ دافع، منکروں کے واسطے کوئی نہیں اس کو ہٹانے والا۔ تو سب سے پہلے لام ہے، لام کا مطلب یعنی یہ جو لفظ، پہلا جو لفظ ہے نا اس کا، وہ صرف لام ہے، لی، لام کے نیچے زیر، اس کا مطلب ہوتا ہے لیے۔ شاید اردو زبان میں جو لفظ لیے آیا ہے نا، یہ عربی کے اسی لی سے آیا ہے، لی، ٹھیک ہے، تو اس کا ترجمہ اردو میں عمومی طور پر لیے سے ہی کرتے ہیں۔ الکافرین، الکافرین پھر دوسرا ورڈ ہے، اس کا مطلب ہوتا ہے یعنی منکر، انکار کرنے والے، ٹھیک ہے، یعنی کسی نے کوئی بات کہی اور آگے سے جس نے اس بات کو سنا اس نے اس کا انکار کر دیا کہ نہیں ایسا نہیں ہے، ٹھیک ہے، ایسا نہیں ہے جیسا تم کہہ رہے ہو، اس کو انکار کرنا کہتے ہیں، صحیح ہے۔ یا آپ کسی کو کچھ کرنے کو کہیں کہ پانی لاؤ، تو سننے والا کہے میں نہیں لاتا، ٹھیک، اس کو بھی انکار کہتے ہیں۔ یعنی کسی خبر کا انکار بھی کیا جا سکتا ہے، یعنی آپ کسی کو بتا رہے ہیں کہ جی پاکستان میں بڑی گرمی پڑ رہی ہے، تو سننے والا کہے نہیں کوئی گرمی نہیں پڑ رہی ہے، تو یہ کس بات کا انکار ہوگا، خبر کا انکار ہوگا، ٹھیک ہے، آپ نے خبر دی اس کو گرمی پڑ رہی ہے لیکن وہ کہے نہیں گرمی نہیں پڑ رہی، تو یہ خبر کا انکار ہوا۔ اور ایک ہوتا ہے حکم کا انکار کرنا، کہ آپ اس سے کہہ رہے ہیں کچھ کرنے کو اور وہ اس کا انکار کر رہا ہے، نہیں میں نہیں کروں گا یہ کام، ٹھیک ہے، تو کافر جو ہے وہ انکار کرنے والے وہ کہتے ہیں، اور اس کی جمع کافرین۔ لیسا کا مطلب ہے نہیں، یعنی کسی بات کی نفی کرنا کہ ایسا نہیں ہے، اس کے لیے عربی میں لفظ لیسا استعمال ہوتا ہے، جیسے اردو میں نہیں کہتے ہیں۔ لہو اس کے لیے دافعن، اچھا یہ لہو کے اندر بھی جو لام ہے یہ وہی والا لام ہے جو کہ کافرین سے پہلے تھا، فرق صرف یہ ہے کہ کافرین سے پہلے جو یہ لام تھا نا اس کے نیچے زیر تھا، اور یہاں پر جو یہی لام ہے اس کے اوپر زبر ہے، تو زیر زبر کا فرق تو ہے لیکن ہے یہ وہی لام، مطلب اس کا بھی لیے ہی ہے کیونکہ یہ ایک ہی لام ہے یہ، تو یہاں پر زبر جو ہے نا وہ صرف اس وجہ سے ہے کیونکہ اس کے بعد ہو لگا ہوا ہے، ٹھیک ہے، تو ہو کی وجہ سے اس کے اوپر زبر ڈالنا پڑتا ہے، ادروائز اس یہ زبر کے ساتھ آتا نہیں ہے، یہ زیر کے ساتھ ہی آتا ہے۔ صرف ہو کی جو ضمیر ہے نا، ضمیر جس کو انگلش میں ہم پروناؤن کہتے ہیں، تو صرف اس پروناؤن کی وجہ سے لام کے اوپر زبر لگانا پڑ جاتا ہے، اور کوئی وجہ نہیں ہے، ہے یہ وہی والا دیے والا لام۔ دافعن، دافعن دفاع کرنے والا، ٹھیک ہے، یہ تینوں جو ورڈز ہیں نا پچھلی سورت، پچھلی آیت کے اندر سائلن، پھر واقعن، پھر دافعن، یہ تینوں جو ہیں یہ ڈور ٹینس ہے، ڈور کرنے करने वाला, अरबी लैंग्वेज में, अरबी ग्रामर में इसको इसम फाइल कहते हैं। इसम फाइल यानी करने वाले के लिए जो इसम इस्तेमाल होता है वो। तो देखें तीनों का एक ही पैटर्न है, एक ही यानी फॉर्म है, पैटर्न है, स्टाइल है। साइलुन, वाकिउन, दाफिउन, ठीक है, तीनों इसम फाइल हैं और तीनों जो है ना अपने फेल को करने वाला, यानी साइलुन सवाल करने वाला, वाकिउन वाकई होने वाला, और दाफिउन दफा करने वाला, दफा दूर करना, ठीक है, तो दाफिउन दफा दूर करने वाला। ठीक है, कोई सवाल है, कुछ कुछ समझ में आ रही है? ये थोड़ी बहुत मैंने अभी ग्रामर ज़रा स्टार्ट करी हुई है, थोड़ी सी बहुत ग्रामर, ठीक है, तो आपको एक एक वर्ड को तोड़ तोड़ करके बता रहे हैं, तो इसी को ग्रामर की शुरुआत कहते हैं। ठीक है, इसके बाद तीसरी आयत है, मिनल्लाही ज़िल मआरिज, आए अल्लाह की तरफ से जो चढ़ते दर्जों वाला है। अब इसमें जो पहला वर्ड है वो है मिन, ठीक है, ये नून के ऊपर जो जबर है ना, ये एक्चुअली इसका हिस्सा नहीं है, असल में वर्ड मिन होता है, मिन, इसका तर्जुमा होता है से, सीन बड़ी या से, इंग्लिश में कहेंगे फ्रॉम, ठीक है, तो जबर जो डाला हुआ है वो सिर्फ जोड़ने के लिए डालते हैं कि मिन को लफ्ज अल्लाह जो है ना मिन के बाद, तो उससे जोड़ना मुमकिन नहीं है अगर आप नून के ऊपर जबर ना लगाएं। अगर आप नून पे वो जज़म जिसको कहते हैं ना, सुकून, जज़म, अगर जज़म ही रखेंगे ना तो मिन को अल्लाह से जोड़ के नहीं पढ़ सकते। तो इस जोड़ने की खातिर सिर्फ मीम, ये नून के जो सुकून है उसको ज़बर से बदलना पड़ता है। ठीक है, ये सिर्फ इसलिए बता रहा हूँ क्योंकि आपको ये पता लग जाए कि असल में वर्ड है मिन, नून के ऊपर सुकून के साथ। उसके बाद है लफ्ज़ अल्लाह, अल्लाह ताला का ज़ाती नाम, ठीक है, हमारे परवरदिगार, हमारे खालिक, हमारे मालिक का जो असल नाम है, ज़ाती नाम है, वो अल्लाह है। ठीक है, ज़ाती नाम क्या होता है, जैसे किसी लड़के का नाम है अहमद, ठीक है, तो अहमद उसका ज़ाती नाम कहलाएगा, लेकिन अहमद जो है वो बड़ा ज़हीन भी है, तो आप अहमद को ज़हीन भी कह सकते हैं, अहमद लंबा भी है तो आप उसको लंबा भी कह सकते हैं, लेकिन ये ज़हीन, लंबा, गोरा, सेहतमंद, ये सारे क्या हैं, ये सिफाती नाम है अहमद के, ये उसका ज़ाती नाम नहीं है। अहमद का ज़ाती नाम तो अहमद है, उसी तरीके से अल्लाह का ज़ाती नाम अल्लाह है, रहमान, रहीम, मालिक, कुद्दूस, सलाम, ये जितने भी हैं ना ये सिफाती नाम है, ये अल्लाह ताला के ज़ाती नाम नहीं है। ठीक है, उसी तरह अगर आप किसी दूसरे लैंग्वेज में अल्लाह की जगह गॉड इस्तेमाल करें तो गॉड जो है ना ये भी अल्लाह का ज़ाती नाम नहीं है, ये अल्लाह ताला की तरफ पॉइंट तो कर सकता है, यानी इशारा तो कर सकता है कि हाँ ये किसी एक ऐसी ज़ात की बात हो रही है कि जिसको कि लोग सजदा करते हैं, जिसकी लोग इबादत करते हैं, तो उसको गॉड कह देते हैं कुछ लोग, ठीक है, लेकिन ये गॉड अल्लाह का ज़ाती नाम नहीं है, ठीक है, बल्कि ये अल्लाह ताला का ये भी अल्लाह ताला का नाम का तर्जुमा कह रहे हैं, इसको तर्जुमा कह सकते हैं। मिसाल के तौर पर अहमद, अभी आपको अहमद की मिसाल दी ना, तो अहमद ज़ाती नाम है, लेकिन अहमद का मतलब क्या होता है, अहमद का मतलब होता है सबसे ज़्यादा तारीफ करने वाला, ठीक है, तो अब आप किसी लड़के को जिसका नाम अहमद है उसको अहमद कहने की बजाय आप उसको ऐसे बुलाएं, ओ सबसे ज़्यादा तारीफ करने वाले इधर आओ, राइट, तो अब आप उसका नाम नहीं पुकार रहे, आप उसके नाम का तर्जुमा अपनी जुबान में कर रहे हैं, उर्दू जुबान में कर रहे हैं, ठीक है ना, तो ये तर्जुमा करना जो है ये ज़ाती नाम तो नहीं कहलाएगा ना, ये तो आप उसको तर्जुमा करके बुला रहे हैं। बिल्कुल इसी तरीके से अल्लाह ज़ाती नाम है, उसको गॉड कहने से वो ज़ाती नाम नहीं बन जाता, या यानी अंग्रेजी में गॉड कह दें और फारसी के अंदर क्या कहेंगे, फारसी فارسی میں اگر اس کو ترجمہ کریں ٹھیک ہے تو وہ کہیں گے خدا. تو یہ خدا بھی جو ہے نا یہ اللہ کا یعنی ریپلیسمنٹ نہیں بن سکتا. خدا اور گاڈ ٹھیک ہے یہ تو ایکچولی اللہ کا تو بالکل بھی یعنی یہ تو ترجمہ بھی نہیں ہے اللہ کا. لفظ اللہ کا تو یہ ترجمہ بھی نہیں ہے ٹھیک ہے, کیونکہ اللہ کا جو نام ہے نا اس کا ترجمہ بھی کوئی 100% شیورٹی کے ساتھ نہیں کیا جا سکتا. کچھ علماء وہ اللہ کے لفظ کا ترجمہ کرتے ہیں ٹھیک ہے, ایسے ہی سمجھانے کی خاطر کہ اللہ کا جو لفظ ہے نا وہ الالہ ہے. ایکچولی کیا ہے یہ الالہ یعنی معبود ٹھیک ہے, ایک معبود واحد معبود الالہ. انگریزی میں کیا کہیں گے دی ون ہو از ورشپڈ. الالہ کا انگریزی میں یہ ترجمہ بنے گا دی ون ہو از ورشپڈ. الہ کا مطلب ہوتا ہے معبود ٹھیک ہے, تو صرف ایک معبود الالہ ٹھیک ہے, صرف ایک معبود کو آپ عربی میں کیسے کہیں گے ال, کیونکہ ال جو ہے وہ ڈیفینیٹنس کے لیے ہوتا ہے پراپر بنانے کے لیے, اور الہ کا مطلب ہوتا ہے معبود جس کی عبادت کی جائے ٹھیک ہے. لیکن یہ بھی کوئی 100% کنفرم نہیں ہے کہ اللہ کا مطلب الالہ ہے ٹھیک. بہرحال کہنے کا مقصد یہ ہے کہ لفظ اللہ ہی اللہ تعالیٰ کا ذاتی نام ہے اور اسی میں ہی اصل برکت ہے, اس لفظ میں ہی اصل برکت ہے. اس کو آپ کسی دوسرے زبان میں اگر ٹرانسلیٹ کرنے کی کوشش کریں گے تو وہ والی برکت نہیں ملے گی ٹھیک ہے, وہ برکت ختم ہو جائے گی. بیکاز وہ برکت جو خاص اللہ کے نام کے ساتھ ہے نا تبارک اسم ربک الاعلی ٹھیک ہے, کہ اللہ تعالیٰ کے نام کے ساتھ برکت ہے تو وہ تو صرف اللہ کے ساتھ ہے ٹھیک ہے. بہرحال یہ لفظ اللہ کے بارے میں چند باتیں تھیں, ویسے تو بے شمار باتیں لفظ اللہ کے بارے میں ہمارے مشائخ نے لکھی ہیں. تو من اللہ کا مطلب ہوگا فرام اللہ ٹھیک ہے. اب اس کے بعد ذل معارج, ذل معارج کا کیا مطلب ہے؟ پہلا لفظ ہے زی, کہ زی جو ہے نا یہ بیسیکلی عربی میں صرف اس کا مطلب ہوتا ہے والا, زی کا مطلب ہوتا ہے والا, واؤ الف لام الف, جیسے گھر والا, کھانے والا, پینے والا ٹھیک ہے, یا پانی والا, بلکہ نہیں پینے والا اور کھانے والا نہیں بلکہ گھر والا, اور یعنی جیسے وہ جو آتا ہے دودھ دینے کے لیے جو آتا ہے اس کو کہتے ہیں نا دودھ والا ٹھیک ہے, تو اس کے لیے جو ہم والا استعمال کرتے ہیں نا زی کا وہ مطلب ہوتا ہے ٹھیک ہے. تو یہاں پر والا کس کا والا؟ المعارج والا, معارج والا. معارج کا مطلب کیا ہوتا ہے؟ درجے ٹھیک ہے, جیسے لفظ ہے نا عروج, عروج اردو میں بھی استعمال کرتے ہیں, یعنی جو اوپر اٹھتا ہے درجوں میں اٹھتا ہے درجہ بدرجہ ترقی کرتا ہے اس کو ہم کہتے ہیں عروج پا رہا ہے, یہ ترقی عروج ٹھیک ہے. تو اسی کا عروج کا ہی کی جمع ہو گئی معارج. تو ذل معارج کا مطلب کیا؟ اللہ تعالیٰ اونچے درجوں والا ہے, درجوں والا ہے ٹھیک ہے, درجوں والا. تو اللہ کی یہاں پر ایک کوالٹی بیان کی جا رہی ہے, صفت بیان کی جا رہی ہے کہ اللہ درجوں والا ہے ٹھیک ہے, اونچائی والا ہے, ترقی والا ہے, درجوں والا ہے. من اللہ ذل معارج, فرام اللہ who is ذل معارج ٹھیک ہے, یہ اس آیت کا ترجمہ بنے گا. اچھا اب ان تین آیات کے اوپر اگر سوال ہو تو آپ کو ہم نے پہلے ہی سے کہا ہوا ہے کہ آپ پوچھ لیں, لیکن اب ہم ان کی نا خلاصہ تفسیر دیکھ لیتے ہیں انہی تین آیات کی. تو فرماتے ہیں کہ یہ نیکسٹ پیج پر 551 پر خلاصہ تفسیر ہے کہ ایک مانگنے والا براہ انکار وہ عذاب مانگتا ہے جو کہ کافروں پر واقع ہونے والا ہے. براہ انکار کا کیا مطلب؟ ऐसा नहीं है कि ये बड़ा दुखी है अपने गुनाहों के ऊपर, और ये जो है वो दुख में आकर के और सख्त जो है ना वो नादिम और शर्मिंदा होकर के कह रहा है कि बस मैं तो अजाब भी के काबिल हूँ, और बस मैं तो बहुत बुरा हूँ और मेरे ऊपर तो अजाब आना चाहिए। और ऐसे नहीं, ठीक है, ऐसे मांगने में तो एक नदामत है, एक शर्मिंदगी है, एक अफसोस है। लेकिन ये जिस शख्स की बात हो रही है ना इस आयत के अंदर, ये ऐसे नहीं अजाब मांग रहा आउट ऑफ नदामत एंड पशेमानी, बल्कि ये आउट ऑफ दीदा दलेरी अजाब मांग रहा है, ठीक है, बराहे इनकार, यानी कि ऐसा कुछ है ही नहीं, ये अजाब वजाब टाइप की कोई चीज होती ही नहीं है, इनकार कर रहा है अजाब का। ऐसे इनकार के साथ ये अल्लाह के रसूल को कह रहा है कि लाओ जरा अजाब, भेजो मेरे ऊपर अजाब, ठीक है, या अल्लाह ताला से दुआ कर रहा है, बल्कि एक्चुअली इसकी तफसीर ये है कि ये अल्लाह ताला से दुआ कर रहा है कि मुझे अजाब दो, ठीक है, तो इसको कह रहे हैं बराह इनकार अजाब मांग रहा है। कौन सा वाला अजाब मांग रहा है? जो काफिरों पर वाकई होने ही वाला है, ठीक है, ये नहीं कि ऐसे ही इसके कहने की वजह से कोई चीज़ हो जाएगी, भाई ये जो अजाब है काफिरों पर तो होकर ही रहेगा, ये अल्लाह ताला का फैसला है। लिल काफिरीन अलैसा लहु दाफ़िअ, कि जिसका कोई दफा करने वाला नहीं है, यानी कोई भी उस अजाब को दूर नहीं कर सकेगा जब वो अजाब आएगा। मिन अल्लाह दिल मआरिज, के और जो अल्लाह की तरफ से वाकई होगा, जो कि सीढ़ियों का यानी आसमानों का मालिक है, ठीक है, यानी सीढ़ियों, मआरिज का तर्जुमा यहाँ पर सीढ़ियों से किया, दर्जों से, क्योंकि सीढ़ी के अंदर भी तो दर्जे होते हैं ना, स्टेप्स, ठीक है, तो यहाँ पे किन सीढ़ियों की बात हो रही है? आसमानों की, जो सात आसमान है, ये भी तो सात दर्जे हैं ना, सात लेयर्स हैं ये, ठीक है, पहला आसमान, उसके ऊपर दूसरा आसमान, उसके ऊपर तीसरा आसमान, ठीक है, तो इन आसमानों का मालिक जो है ना वो अल्लाह ताला है, तो इस वजह से ज़िल मआरिज अल्लाह ताला को कहा, यानी अल्लाह ताला ने अपने आप को कहा ज़िल मआरिज, इन आसमानों का मालिक, जिन सीढ़ियों से फरिश्ते और अहले ईमान की रूहें उसके पास चढ़ कर जाती हैं। अच्छा, ये तो अगली अगली आयत हो गई, तादुजुल मलाइकतु, तो अब ये जो तीन आयतें हैं इनकी मारिफ व मसाइल पेज नंबर 554 पर हैं, दो पेज आप आगे कर लें तो 554 पर हैं। तो साला साइलुन, अच्छा, किसी के पास अगर किताब नहीं है तो उनको चाहिए किताब मंगवा लें, बाजार से मंगवा लें, और अगर बाजार से मंगवाने की कोई ऑप्शन नहीं है तो ये ऑनलाइन अवेलेबल है, ठीक है, और मेरे ख्याल में हमने आपसे लिंक शेयर भी किया हुआ है, अगर नहीं भी किया तो बाद में इंशाल्लाह कर लेंगे, या ये क्या अगर आप गूगल के ऊपर जाके सर्च करें मारिफुल कुरान उर्दू, तो पीडीएफ फाइल्स आपको मिल जाएंगी, ठीक है, तो ये वॉल्यूम नंबर 8 की पीडीएफ फाइल एक होगी, उसके अंदर आप आसानी से उसमें ये सूरत निकाल सकती हैं। तो अगर किसी को इसमें कोई हेल्प चाहिए तो आप हमें बता दीजिएगा, तो हम आपको डाउनलोड करके भी भेज देंगे, या उसका लिंक जो है वो आप भेज देंगे इंशाल्लाह। तो किताब होनी बड़ी ज़रूरी है, अगर किताब ही बिल्कुल सामने नहीं है तो बहुत कम फ़ायदा होगा, ठीक है। वैसे पेपर और पेंसिल यानी नोटबुक जो है वो तो बहरहाल किताब होने के बावजूद भी नोटबुक होनी चाहिए। अच्छा, मारूफ मसाइल में साइलों के तहत कहते हैं कि सवाल कभी किसी चीज़ की तहकीर के लिए होता है, ठीक है, यानी आप कोई सवाल कर रहे हैं लेकिन एक्चुअली आप मजाक कर रहे हैं, ठीक है, आप जो है वो उस हकारत का मामला कर रहे हैं, इस वजह से आप इस नियत के साथ सवाल कर रहे हैं, तो ऐसा जो सवाल होता है ना उसके साथ अरबी जुबान में सिला हर्फ अन का इस्तेमाल किया जाता है। अरबी जुबान में सिला हर्फ अन का इस्तेमाल किया जाता है, क्या मतलब कि उस यानी सवाल करने के लफ्ज़ के बाद अन आता है जुमले के अंदर, ठीक है, जैसे अगर यहाँ पर तहकीर के लिए सवाल किया जा रहा होता ना तो इस तरह से होता, सअला साइलुन अन अदाबिल अदाबियों वाक़े, अन अदाबियों वाक़े, ठीक है, तो वर्ड के बाद जो एक हर्फ इस्तेमाल किया जाता है जैसे अन, उसको उसका सिला कहते हैं, ठीक है, यानी सोर्ट ऑफ अटैचमेंट, ठीक है, अटैच होता है ये उसके साथ। तो यहाँ पर अन इस्तेमाल नहीं है, इस्तेमाल नहीं किया गया। तो कह रहे हैं कि अगर तहकीर के लिए होता ना तो उसके साथ अन का इस्तेमाल होता, तहकीक नहीं। तहकीक की यहाँ कोई बात नहीं हो रही, सॉरी, आई एम सो सॉरी। जी, बिल्कुल आप सही कह रही हैं, जज़ाकुमुल्लाह खैर। मैं इसको पढ़ ही गलत रहा हूँ, आपने इसलाह कर दी, तहकीर मैं पढ़ रहा हूँ उसको, हालांकि है तहकीक। कभी ऐसा भी अजीब आंखें खराब हो जाती हैं। तहकीक के लिए अगर होता ना, यानी आप कुछ पूछना चाह रहे हैं किसी चीज़ के बारे में, क्योंकि अन का तर्जुमा होता है बारे में, ठीक है। जैसे सूरह नबा की तफसीर आपने शायद हमारे साथ पढ़ी भी होगी, कि क्या है, अम्मा यतसाअलून अनिन नबा इल अज़ीम, ठीक है, कि सवाल करने वाले ये जो आपस में सवाल कर रहे हैं, तो ये किसके बारे में सवाल कर रहे हैं, एक बड़ी खबर के बारे में सवाल कर रहे हैं। तो वहां पर भी अन इस्तेमाल हुआ है, क्योंकि वो जो सवाल कर रहे हैं ना, वो तहकीक के लिए सवाल कर रहे हैं, अनिन नबा इल अज़ीम, कि ये क्या है बड़ी बड़ी सी खबर जो कि ये अल्लाह के रसूल हमें बताते रहते हैं। तो यहाँ पर तहकीक के लिए सवाल नहीं कर रहे हैं, बल्कि कभी सवाल बमानी दरख्वास्त और किसी चीज़ की तलब के लिए होता है, यहाँ ऐसा ही है। इसीलिए इसके सिला में बजाय अन के हर्फ बा आया है, ठीक है, सअल सायलुन बेअज़ाबिन वाक़ई, ठीक है। तो ये जो बा है ना, ये तलब के लिए है, यानी मांग रहा है, एक्चुअली ये तलब कर रहा है। तो बेअज़ाब मानी ये है कि एक मांगने वाले ने अज़ाब मांगा, ठीक है, अज़ाब के बारे में पूछ नहीं रहा बल्कि अज़ाब मांग रहा है। नसाई में जो कि हदीस की जो सहाय सित्ता किताबें हैं उनमें से एक है, यानी छः जो सबसे ज़्यादा ऑथेंटिक किताबें हैं हदीस की, उनमें से एक ये नसाई शरीफ है, इमाम नसाई रहमतुल्लाह की मुरतब की हुई किताब। तो नसाई में हज़रत इब्ने अब्बास रज़ी अल्लाह तआला अन्हु की रिवायत है कि ये मांगने वाला नवर बिन हारिस था, जिसने कुरान और रसूल सल्लल्लाहु अलैहि वसल्लम की तकजीब में इस जुर्रत से काम लिया कि कहने लगा, अल्लाहुम्मा इन काना हाजा हुवल हक्का मिन अंदिका, के ए अल्लाह, अगर ये कुरान ये तेरी तरफ से नाजिल किया हुआ हक है, ठीक है, फअम्तिर अलैना हिजारत मिन अस्समाई, तो हमारे ऊपर आसमान से पत्थर बरसा दे, अवेतना बेअज़ाबिन अलीम, या कोई दूसरा दर्दनाक अजाब भेज दे, ठीक है, पत्थर बरसा दे या कोई दूसरा दर्दनाक अजाब हमारे ऊपर भेज दे, ठीक है। यानी अल्लाह ताला से दुआ कर रहा है। क्यों ये इस तरह से दुआ कर रहा था, अल्लाह ताला से क्यों ऐसी दुआ कर रहा था? ये जो काफिर होते थे, जैसे आप लोगों के साथ पहले भी बात हो चुकी है, पिछली सूरत के तहत भी अच्छी खासी इसके ऊपर बात हुई थी, कि ये लोग ना तौहीद, जिसको कहते हैं तौहीद, राइट, तौहीद का मतलब क्या होता है, तौहीद का मतलब होता है एक अल्लाह, ठीक है, एक खालिक, सही है। ये अजीब मामला है कि हम जिस चीज को तौहीद कहते हैं ना, इसी तौहीद को दूसरे लोग कुछ और कहते हैं, ठीक है। ये जो काफिर होते थे ना, एक अंदाज से अगर देखा जाए, देखें हर चीज को देखने के कुछ रुख होते हैं ना, कुछ एंगल्स होते हैं, ठीक है, एक ही चीज को आप राइट साइड से देखें तो वो एक कुछ और नजर आती है, उसी चीज को आप लेफ्ट साइड से देखें तो कुछ और नजर आती है, ऊपर से देखें तो कुछ और नजर आती है, राइट, एक ही चीज है लेकिन मुख्तलिफ एंगल से आप उसको देख रहे हैं तो वो कुछ और नजर आ रही है। उसी तरीके से जो लफ्ज़ तौहीद है ना, ये तौहीद भी मुख्तलिफ अंदाजों से देखी जा सकती है। बड़ी अजीब बात है ये, आपने शायद पहले कभी भी नहीं सुनी होगी, ठीक है। तौहीद को भी देखने के मुख्तलिफ अंदाज होते हैं, ठीक है। ये जो काफिर है ना, अगर एक अंदाज से देखा जाए तो ये भी तौहीद के कायल थे, ये भी तौहीद के कायल थे, ठीक है। किस तरह से, वो इस तरह से कि ये भी अल्लाह ताला को वाहिद खालिक मानते थे, ठीक کہ ایک ہی ہے تخلیق کرنے والا، صحیح ہے، یہ بھی اللہ تعالیٰ کو واحد رازق مانتے تھے کہ ایک ہی ہے رزق دینے والا، ٹھیک ہے، تو یہ بھی توحید کے قائل تھے اگر اس انداز سے توحید کو دیکھا جائے. لیکن نبی علیہ الصلوۃ والسلام جب تشریف لائے نا تو انہوں نے توحید کو دیکھنے کا ایک دوسرا انداز پیش کیا. وہ کیا انداز تھا؟ وہ انداز یہ تھا کہ تم کافر مشرک لوگ جو ہو نا، یہ توحید کے تو قائل ہو کہ اللہ ایک ہے، اللہ ایک ہی ہے، لیکن تم نے اللہ تعالیٰ کے ساتھ شریک ٹھہرائے ہوئے، پارٹنرز، ہیلپرز، ٹھیک ہے. تو توحید کا مطلب اللہ ایک ہے نہیں ہے خالی کہ اللہ ایک ہے. بھائی یہ تو پہلے سے مانتے تھے کہ اللہ ایک ہے، یہ کوئی دو اللہ کوئی تھوڑی مانتے تھے، رائٹ، یہ تو پہلے سے اللہ ایک ہی مانتے تھے. تو یہ تو اللہ کے ساتھ حبل اور لات اور منات ان کو شریک ٹھہراتے تھے، ٹھیک ہے، اور اللہ تعالیٰ کی عبادت جو کرتے تھے نا تو اللہ تعالیٰ کی عبادت کے ساتھ ساتھ ان کی بھی عبادت کرتے تھے، صحیح ہے. یہ ان کی توحید ایسے تھی، یہ ان کی توحید تھی کہ اللہ ایک ہی ہے، ٹھیک ہے، لیکن اللہ کے پارٹنرز ہیں، اور چونکہ وہ اللہ کے پارٹنرز ہیں اس وجہ سے عبادت ہم ان اللہ کے ساتھ ساتھ ان کی بھی کریں گے، ٹھیک ہے. تو نبی علیہ الصلوۃ والسلام نے آ کے ان کو کیا نئی کیا چیز بتائی جو کہ یہ پہلے نہیں مانتے تھے؟ کیا نئی چیز بتائی جو یہ پہلے نہیں جانتے تھے؟ جانتے تو ایکچولی تھے لیکن پہلے یہ نہیں مانتے تھے. کیا چیز تھی وہ نہیں؟ یہ نہیں بتایا کہ اللہ ایک ہے، لا شریک، بلکہ لا شریک بھی، یعنی لا شریک بتایا، ٹھیک ہے، لیکن کلمہ کیا ہے؟ لا الہ الا اللہ، ٹھیک ہے. ابھی آپ کو تھوڑی دیر پہلے الہ کا کیا ترجمہ بتایا تھا، اگر آپ کے علاوہ کوئی اور کلاس میں بتائے، آپ نے ایک جواب دے دیا. ابھی تھوڑی دیر پہلے الہ کا کیا ترجمہ بتایا تھا؟ الہ، صرف لفظ الہ کا کیا مطلب ہوتا ہے؟ جی، معبود. اچھا، معبود کا اردو میں کیا ترجمہ کرتے ہیں؟ معبود کا ترجمہ بھی تو کچھ پتا ہونا چاہیے نا، اردو زبان تو اردو بولنے والے ہیں نا. تو معبود کا مطلب کیا ہوتا ہے؟ مالک، لا حول ولا قوۃ، معبود کا مطلب نہیں پتا، وہ تو بڑی پریشانی والی بات ہے بھائی. جی، جس کی عبادت کی جائے، عبادت سے معبود نکلا نا، اسم مفعول کا صیغہ ہے یہ، معبود، جس کی عبادت کی جائے. تو لا الہ الا اللہ، یہ ہے نا کلمہ توحید، رائٹ. توحید کا یہ کلمہ کس نے دیا؟ نبی علیہ الصلوۃ والسلام کے ذریعے سے اللہ تعالیٰ نے ہم تک پہنچایا، ٹھیک ہے. تو انسانوں میں اگر دیکھا جائے تو یہ کلمہ ہمیں نبی صلی اللہ علیہ وسلم نے دیا، ٹھیک ہے نا، پہنچایا ہم تک نبی علیہ السلام نے، صحیح ہے. تو یہ کیا کہتا ہے؟ لا الہ، نہیں ہے کوئی عبادت کے لائق، نہیں ہے کوئی عبادت کے لائق، الا اللہ، سوائے اللہ کے. کیا مطلب؟ مطلب یہ ہے کہ لا شریک لہ، یہ بھی فرمایا، اور لا الہ الا اللہ، کہ کوئی عبادت کے لائق بھی نہیں ہے. اللہ تعالیٰ کا نہ کوئی پارٹنر ہے، ٹھیک ہے، نہ کوئی اللہ تعالیٰ کا ہیلپر ہے کہ اللہ تعالیٰ کی ہیلپ کرتا ہو، اللہ تعالیٰ کے ساتھ شریک ہو اس کائنات کی اونرشپ کے اندر، اور نہ ہی کوئی اور عبادت کے لائق ہے. یہ دو الگ الگ چیزیں ہیں، یہ دو الگ الگ چیزیں ہیں. ایک ہوتا ہے شریک ہونا، ٹھیک ہے، اور ایک ہوتا ہے اس کی عبادت بھی کرنا. یہ جو کافر مشرک تھے نا، یہ صرف شریک نہیں ٹھہراتے تھے اللہ تعالیٰ کے ساتھ، بلکہ ان شریکوں کی عبادت بھی کرتے تھے، ٹھیک ہے. تو نبی علیہ الصلوۃ والسلام نے جو توحید پیش کری ہے نا، یہ توحید کیا ہے کہ نہ اللہ تعالیٰ کے ساتھ کوئی شریک ہے، اور نہ کوئی شریک عبادت کے لائق ہے، ٹھیک ہے. یہ آپ کو میں کیوں بتا رہا ہوں؟ ایک خاص وجہ ہے جس کی وجہ سے میں آپ کو یہ بات ریپیٹ کر رہا ہوں، بتا رہا ہوں، ٹھیک ہے، سمجھا رہا ہوں، یہ بات ایک وجہ ہے اس کی، उसकी वजह यह है कि आपने कभी ये बात सुनी है, वहदतुल अदियान, वहदतुल अदियान का नाम सुना है कभी, कि सारे दीन, इसका मतलब होता है सारे दीन एक ही हैं, सारे दीन एक ही हैं, राइट। बस फर्क जो है वो सिर्फ टर्मिनोलॉजीज का फर्क है। जैसे कि अरबी जुबान में ना अल्लाह ताला को रहमान कहते हैं, ठीक है, तो हिंदी जुबान में जब ये बरेसगीर में ये बरेसगीर में जो दीन है ना, ठीक है, जिसको हिंदुइज्म कहते हैं, तो हिंदुइज्म में क्या कहते हैं उसको, राम। तो ये जो राम है ना, ये असल में रहमान की शॉर्ट फॉर्म है, तो ये एक ही की बात हो रही है, ठीक है। तो हिंदू भी जिसकी परस्तिश करते हैं ना, वो भी वही है, और जो अल्लाह ताला की परस्तिश करते हैं, वो भी उसी की परस्तिश, उसी एक ही की परस्तिश करते हैं, ठीक है ना। तो हकीकत तो एक्चुअली यही है कि खालिक तो सारे के सारे एक ही को मानते हैं, ठीक है, लेकिन इसको जो है वो कैसे मैनिपुलेट कैसे करते हैं, वो ये कहते हैं कि भाई कोई फर्क नहीं है इन दोनों में, इन दोनों अध्यान में, यानी इस्लाम में और हिंदुइज्म में और सिखिज्म में, ठीक है, ये सिख भी एक बड़ा रिलीजन है ना बरेसगीर का, ठीक है, और यहूदियत में और ईसाइयत में कोई फर्क नहीं है, क्योंकि सारे असल में एक ही रिलीजन है, एक ही अल्लाह की परस्तिश कर रहे हैं और सच बोल रहे हैं, ये बात तो ये सच बोल रहे हैं कि सब एक ही अल्लाह की परस्तिश कर रहे हैं, ठीक है, लेकिन झूठ क्या बोल रहे हैं, झूठ ये बोल रहे हैं कि इन सब में कोई फर्क नहीं है, इनके तरीकों में कोई फर्क नहीं है। भाई 100% फर्क है तरीकों के अंदर, क्या फर्क है, सिखिज्म, हिंदुइज्म, बुद्धिज्म, इस्लाम, यहूदियत और ईसाइयत, इन सब में क्या फर्क है, इन सब में फर्क यह है कि ये शरीक भी ठहराते हैं अल्लाह ताला के साथ, शरीक भी ठहराते हैं अल्लाह की मखलूक को, और मखलूक की इबादत भी करते हैं, सही है, मखलूक की इबादत भी करते हैं, ये फर्क है इन सब रिलीजन्स में। और इस फर्क की वजह से वहदतुल अदियान बिल्कुल गलत कॉन्सेप्ट है, इसकी कोई हकीकत नहीं है, ये सारे दीन एक दीन नहीं है, ठीक है, ये सारे दीन एक दीन नहीं है। भाई एक माबूद का होना, यानी माबूद का एक होना, एक्चुअली इन अल्फाज से भी बड़ी कंफ्यूजन हो जाएगी, माबूद का एक होना ये नहीं, यानी खालिक का एक होना, ये लाजिम को थोड़ी बनाता है कि अदियान भी एक ही हैं। भाई अदियान तो मुख्तलिफ है ना, क्योंकि वो साथ साथ दूसरों को भी शरीक ठहरा रहे हैं और इबादत भी दूसरों की भी कर रहे हैं, जबकि इस्लाम क्या कहता है कि ला शरीक लहू, ला इलाहा इल्लल्लाहु, वहदहू ला शरीक लहू, है ना, ये वहदहू ला शरीक लहू, तो दिस इज दी डिफरेंस, राइट। तो ये जो काफिर थे ना, ये इनको अल्लाह के खालिक होने के ऊपर, मालिक होने के ऊपर बिल्कुल यकीन था, इस वजह से नजर बिन हारिस ने अल्लाह ताला से जो ये दुआ करी थी ना, ये इसने क्यों दुआ करी थी, इसको यकीन था इस बात का कि मैं ही सच्चा हूं, ठीक है, मैं हक पर हूं, और मैं जो अल्लाह ताला से दुआ कर रहा हूं ना, वो बिल्कुल, यानी ये मुमकिन ही नहीं है कि अल्लाह ताला मेरे ऊपर अजाब भेजेंगे, इसलिए कि ये कुरान जो है ये सच नहीं है, ये नबी अलैहिस्सलाम की बनाई हुई बात है, इख्तरा की नऊज बिल्ला, नबी अलैहिस्सलाम की घड़ी हुई बात है, जैसे कि पिछली सूरत में हमने पढ़ा, ये नबी अलैहिस्सलाम की घड़ी हुई बात है। ठीक है, तो इन लोगों, ये नबी अलैहिस्सलाम को जो है ना, वो जैसे हम आपस में किसी मौलवी साहब को ट्रीट करते हैं ना, कोई आलिम है, कोई कोई नेक आदमी होते हैं हमारे मोहल्ले के अंदर, ठीक है, तो भाई हम ज्यादा से ज्यादा थोड़ी सी उसकी इज्जत कर लेते हैं, उस ज्यादा तो नहीं ना, हम उसको ज्यादा इंटरफेरेंस अपनी जाती जिंदगी में इंटरफेरेंस का इख्तियार तो नहीं देते, ठीक है, कि भाई आप जो है वो नेक आदमी है, तो हम आपसे जो है वो पूछा करेंगे कि हमें क्या करना चाहिए क्या नहीं करना चाहिए, आप हमें गाइड करें, आप हमें गलत बातों में टोक दिया करें, आप हमें मना कर दिया करें अगर हम कोई गलत काम कर रहे हैं, हम ये हक तो नहीं देते अपने मुआशरे में रहने वाले किसी किसी रिस्पेक्टेबल सिटीजन को। बिल्कुल इसी तरीके से ये भी नबी अलैहिस्सलाम को रिस्पेक्ट करते थे, ये भी नबी अलैहिस्सलाम को एक, यानी مانتے تھے کہ یہ صادق ہیں، یہ امین ہیں، اور یہ جو ہے وہ دھوکہ نہیں دیتے ہیں، یہ مہمانوں کی بہت جو ہے وہ یعنی خدمت کرتے ہیں، مہمانوں کے ساتھ بہترین معاملہ کرتے ہیں، یعنی بہترین اخلاق کے مالک ہیں یہ، لیکن یہ اتنا ہم ان کو امپورٹنس نہیں دے سکتے کہ یہ ہمیں منع بھی کرنا شروع کر دیں جو ہم غلط کام کر رہے ہیں، ٹوکنا بھی شروع کر دیں ہمیں، رائٹ، ہمیں بتانا شروع کر دیں کہ ایسے نہیں کرو بلکہ ایسے کرو، اتنا اختیار دینے کے لیے ہم تیار نہیں ہیں ان کو، ٹھیک ہے، یعنی کیا کہتے ہیں نا بھائی، ایک حد تک رکھیں، ایک حد تک رکھیں بس اپنے آپ کو، ٹھیک ہے، ہم ان کو جو ہے نا ان کی ریسپیکٹ کو ایک حد تک رکھیں گے، اس سے زیادہ بڑھانے کے لیے تیار نہیں ہے، جیسا کہ ہمارا انداز بالکل یہی ہے، ٹھیک ہے نا، ہم اسی ہمارا بھی بالکل یہی ایک فلسفی ہے کہ ہم جو ہمارے درمیان ذرا ہمیں اچھے لوگ لگتے ہیں، نیک لوگ لگتے ہیں نا، تو ہم ان کے یعنی بڑے ان کے جی جناب حاضر جناب اس قسم کے الفاظ بڑے اچھے اچھے استعمال کریں گے، بلکہ ان کو جو ہے وہ کچھ ہدیے ودیے بھی دے دیا کریں گے، کھانا بھی پکا کر کے ان کے گھر پہ پہنچا دیں گے، ٹھیک ہے، لیکن میں کیا غلط کر رہی ہوں اس میں آپ ذرا آپ انٹرفیئر نہیں کیجیے گا، آپ اپنے کام سے کام رکھیے گا، ٹھیک ہے، آپ اپنے کام سے کام رکھیں، آپ ذرا زیادہ فری ہونے کی کوشش نہ کیجیے، یہی کہتے ہیں مثلا میں، اور یہ کافر بالکل یہی کہتے تھے نبی علیہ الصلوۃ والسلام کو، ہماری زبان میں اگر اس کا ٹرانسلیٹ کیا جائے نا تو ہم تو یہ کہیں گے آپ زیادہ فری ہونے کی کوشش نہ کریں ہم سے، ٹھیک ہے، آپ ہم سے زیادہ فری ہونے کی کوشش نہ کریں، بس اتنے ہی کے اوپر آپ خوش رہیں کہ ہم آپ کی عزت کرتے ہیں، ہم آپ کے جو ہے وہ جی جناب حاضر جناب کی طرح کے الفاظ کہہ دیتے ہیں ہم آپ کے ساتھ، اور ہم آپ کے ساتھ جو ہے نا وہ کچھ ہدیے تحفے چوفے وغیرہ کا معاملہ کر دیتے ہیں، اس سے زیادہ نہیں، ٹھیک ہے، اس سے زیادہ آپ آگے بڑھنے کی کوشش نہ کیجیے گا، یہی سارا مسئلہ تھا ان کے پاس، ٹھیک ہے، تو اس وجہ سے نا اس نے اللہ تعالیٰ سے ایسے یقین کے ساتھ دعا کری تھی کہ اے اللہ اگر یہ قرآن حق ہے آپ کی طرف سے تو ہمارے اوپر پتھر برسا دیجئے یا کوئی عذاب علیم بھیج دیجئے، ٹھیک ہے، اس کو یقین تھا کہ ایسا نہیں ہوگا، ٹھیک ہے، کیونکہ یہ قرآن حق نہیں ہے، یہ تو اس محمد کی بنائی ہوئی بات ہے صلی اللہ علیہ وسلم، صحیح ہے، اللہ تعالیٰ نے اس کی دعا کو قبول کر لیا کیونکہ اللہ تعالیٰ کی طرف سے یہ قرآن تھا، یہ اللہ ہی کے نبی تھے، ٹھیک ہے، تو اللہ تعالیٰ نے پھر کیا کیا کہ اس کو غزوہ بدر میں مسلمانوں کے ہاتھوں عذاب دیا، مظہری بروایت ابن ابی حاتم، اس شخص نے اللہ تعالیٰ کا جو عذاب اپنے منہ سے مانگا تھا، آگے اس کی حقیقت کا کچھ بیان ہے کہ یہ عذاب کافروں پر ضرور واقع ہو کر رہے گا، خواہ دنیا میں یا آخرت میں یا دونوں میں، اس عذاب کو دفع کرنا کسی کے بس میں نہیں ہے، یہ عذاب اللہ کی طرف سے ہے جو درجات عالیہ وعدہ ہے، یہ آخری جملہ پہلے جملے کی دلیل بھی ہے کہ جو عذاب اللہ بالا و برتر کی طرف سے ہوا اس کو دفع کرنا اور ٹالنا کسی کے لیے کیسے ممکن ہو سکتا ہے، ٹھیک ہے، تو باقی چیزیں تو یعنی سیلف ایکسپلینیٹری ہیں، معارج کی جمع ہے، عروج سے مشتق ہے، یعنی لفظ ہے عروج، اس سے یہ ڈرائیو ہوا معارج کا لفظ، معارج اس کی واحد ہوا، اچھا، جس کے معنی اوپر چڑھنے کے ہیں، اور معرج و معراج اس سیڑھی کو کہا جاتا ہے جس میں نیچے سے اوپر چڑھنے کے لیے بہت سے درجات ہوتے ہیں، یعنی معراج بھی درجے چڑھانے والی ایک چیز کو کہا جاتا ہے، اللہ تعالیٰ کی صفت اس آیت میں ذی معارج اس معانی سے ہے کہ اللہ تعالیٰ درجات عالیہ والا ہے، کذا قال سعید بن جبیر، یعنی سعید بن جبیر رحمۃ اللہ علیہ جو بہت بڑے تابعی تھے، بلکہ سب سے بڑے تابعی بھی کچھ حضرات ان کو کہتے ہیں، تو انہوں نے یہ ایکسپلینیشن دی اس کی، اور یہ درجات عالیہ اوپر نیچے سات آسمان ہیں، حضرت ابن مسعود رضی اللہ عنہ نے فرمایا کہ ذی المعارج کے معنی ہے ذی السماوات، یعنی مالک سماوات آسمانوں والا، ٹھیک ہے، اچھا، اس کے بعد تعرج یعنی اگلی آیت چوتھی، تعرج الملائکۃ والروح الیہ فی یوم کان مقدارہ 50,000 سنہ، کہ چڑھیں گے اس کی طرف فرشتے اور روح اس دن میں جس کا لمباؤ یعنی جس کی لمبائی 50,000 برس ہے، ٹھیک ہے، اب قیامت کے دن کی لمبائی کا بھی تذکرہ اس آیت میں آ گیا، اور فرمایا کہ قیامت کے دن جو ہے وہ اللہ تعالیٰ کی طرف فرشتے اور روح چڑھیں گے، یعنی وہ क्लाइम करेंगे इन मआरिज को। अच्छा, इसकी खुलासे तफसीर और मार्क मसाइल आज कोशिश करते हैं मुकम्मल हो जाएं। तो फरमाते हैं कि खुलासे तफसीर में कि फरिश्ते और अहले ईमान की रूहें उसके पास चढ़ कर जाती हैं। उसके पास से मुराद ये है कि आलम बाला में जो मौका उनके उरूज का मुंतहा मुकर्रर किया गया है वहाँ जाती है। ठीक है, यानी क़यामत के दिन ना अल्लाह ताला एक मुकाम ऐसा मुकर्रर कर देंगे कि जहाँ तक फरिश्तों और इंसानों की रूहों ने चढ़ना है और उस लिमिट तक पहुंच करके फिर सब ठहर जाएंगे, उससे ऊपर नहीं जा सकते, लेकिन उस लिमिट तक पहुंचेंगे, वहां तक चढ़ेंगे और उसके बाद फिर ठहर जाएंगे। इसी को उरूज का मुंतहा मुकर्रर किया, यानी फरमाया उरूज का मुंतहा यानी लिमिट, फाइनल डेस्टिनेशन। ठीक है, वहां तक पहुंच जाएंगे फिर वहां पर वो ठहर जाएंगे। और चूंकि इस उरूज का रास्ता आसमान है इसलिए उनको मआरिज यानी सीढ़ियां फरमा दिया, और वो अजाब ऐसे दिन में वाकई होगा जिसकी मकदार दुनिया के 50,000 साल के बराबर है। मुराद क़यामत का दिन है जो कुछ हकीकी मकदार से, कुछ उसके इश्तिदाद से कुफार को इस कदर तूल महसूस होगा, और चूंकि कुफ्र सरकशी के मरातब के एतबार से इसकी शिद्दत और दराजी मुख्तलिफ होगी, किसी के लिए बहुत ज़्यादा किसी के लिए कुछ कम, इसलिए एक आयत में अल्फ़ सनतिन आया है यानी 1,000 साल, एक आयत में 1,000 साल भी आया है। और काफिरों की तख़सीस इसलिए की कि हदीस में है कि मोमिन को वो दिन इस कदर हल्का मालूम होगा जैसे एक फ़र्ज पढ़ने का वक्त। ठीक है, यानी मोमिन को लगेगा वो बहुत आसान दिन, जैसे कि एक फ़र्ज पढ़ने में जितना वक्त लगता है ना उतनी देर में वो दिन गुजर जाएगा उसका। गज़ाफ़त दुर व अन अबी सईद मरफूअन बिरवायत अहमद व बैहक़ी वग़ैरहिमा। अच्छा, तो अब ये जो है ना इसके अंदर क़यामत के दिन की कुछ तफसील वगैरह आती है, तो पहले हम ज़रा मारफुल मसाइल में से पढ़ लेते हैं, फिर मेरे ख्याल में अगली क्लास के अंदर इसकी तफसील इंशाल्लाह थोड़ी बहुत करेंगे। कि पेज नंबर 555 में लिखते हैं तअरुजुल मलाइकतु वर्रूहु, यानी ये दरजात जो तह बर तह ऊपर नीचे हैं इन दरजात के अंदर चढ़ते हैं फरिश्ते और रूहुल अमीन यानी जिब्राइल अमीन। अब यहाँ पे मारिफ़ुल मसाइल में हजरत ने यानी दूसरी रिवायत को प्रेफर किया है कि रूह से मुराद यहाँ पर मुसलमानों की रूहें नहीं हैं बल्कि रूहुल अमीन जो कि जिब्राइल अलैहिस्सलाम है। ठीक है, तो ये जो इख्तलाफ होता है इसको इल्मी इख्तलाफ कहते हैं। देखें, मुफ्ती शफी रहमतुल्लाह अलैह ने रूहुल अमीन यानी जिब्राइल अलैहिस्सलाम फरमाया, लेकिन मुफ्ती शफी रहमतुल्लाह अलैह के जो शेख थे हजरत अशरफ अली थानवी रहमतुल्लाह अलैह, ठीक है, जिन्होंने बयानुल कुरान लिखी, कुरान की तफसीर, उसमें उन्होंने फरमाया कि ये मोमिनीन की रूहें हैं। ठीक है, तो ये इल्मी इख्तलाफ यानी इनके पास भी कोई हदीस कोई दलील होगी और उनके पास भी कोई दलील होगी, उन्होंने उस दलील को तरजीह दी, इन्होंने इस दलील को तरजीह दी। तो ये उलमा जो हैं वो इस तरीके से तरजीहात में मुख्तलिफ होते हैं, किसी की कोई तरजीह होती है, किसी की कोई तरजीह होती है, कोई किसी को ज़्यादा बेहतर समझता है इस वजह से उसको तरजीह देता है। तो ये इल्मी इख्तलाफ कहलाता है और इसके अंदर कोई बुराई मुज़ायका नहीं होता। तो बहरहाल इन्होंने जिब्राइल अमीन फरमाया। जिब्राइल अलैहिस्सलाम भी अगरचे फरिश्तों के ज़ुमरे में शामिल हैं लेकिन उनके खुसूसी एजाज़ के लिए उनका अलग नाम जिक्र फरमाया गया है। फ़ी यौमिन काना मक़दारुहु 50 अल्फ सना, ये जुमला एक फ़ेल महज़ूफ़ से मुतअल्लिक़ है यानी यक़ऊ मतलब है। ठीक है, मतलब ये है कि यानी यक़ऊ, अच्छा ये जुमला एक फ़ेल महज़ूफ़ से मुतअल्लिक़ है यानी यक़ऊ। ठीक है, अब ये ज़रा आप लोगों को समझाना पड़ेगा, फिलहाल पढ़ लेते हैं कि मतलब ये है कि ये अजाब जिसका ऊपर जिक्र आया है कि काफिरों पर ज़रूर वाक़ होकर के रहेगा, इसका वक़ू उस रोज़ होगा जिसकी मकदार 50,000 साल की होगी। हज़रत अबू सईद खुदरी अज़्ज़ान से रवायत है कि सहाबा कराम ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से उस दिन के मुताबिक सवाल किया जिसकी मकदार 50,000 साल होगी कि ये दिन कितना दराज होगा। हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि कसम है उस ज़ात की जिसके कब्ज़े में मेरी जान है कि ये दिन मोमिन पर इतना हल्का होगा कि एक नमाज फ़र्ज़ अदा करने के वक्त से भी कम होगा। और हज़रत अबू हुरैरा तआला से रिवायत की गई है कि यानी ये रोज़ मोमिनीन के लिए इतना होगा जितना वक्त जोहर और असर के दरमियान होता है। ये रिवायत हज़रत अबू हुरैरा रज़ी अल्लाह अन्हु से मरफूअन भी मनकूल है और मौकूफन भी। हदीस की कुछ कैटेगरीज होती हैं, कुछ हदीसें जो हैं वो मरफूअन होती हैं, यानी उन हदीसों के अंदर ना नबी रसूलुल्लाह सल्लम का नाम शामिल होता है कि नबी रसूलुल्लाह सल्लम ने ऐसे फरमाया, फिर सहाबी ने उनसे सुना, फिर उन्होंने आगे इसको नकल किया, इसको मरफू हदीस कहते हैं। और मौकूफ़ हदीस उस हदीस को कहते हैं कि किसी सहाबी का नाम मौजूद है कि उन सहाबी ने ऐसे फरमाया, लेकिन नबी अलैहिस्सलाम सलाम का नाम मौजूद नहीं है कि नबी अलैहिस्सलाम सलाम ने ऐसे फरमाया या उन सहाबी ने नबी सल्लल्लाहु अलैहि वसल्लम से सुना। ठीक है, तो जहाँ नबी अलैहिस्सलाम सलाम का जिक्र नहीं होता ना हदीस के अंदर, तो उस हदीस को मौकूफ़न कहते हैं। क्या मतलब कि ये भी हदीसें ही होती हैं जो कि सहाबी फरमाते हैं ना, ये भी हदीसें ही होती हैं। और अगर वो कोई ऐसी बात कह रहे हैं कि जिसके बारे में आप यकीन कर सकते हैं कि ये सहाबी ने अपनी तरफ से नहीं कही होगी, यानी ये इनकी एक्सप्लेनेशन नहीं है बल्कि ये यकीनन इन्होंने नबी अलैहिस्सलाम सलाम से सुन करके ही आगे बयान करी है, ठीक है, तो इसको मौकूफ हदीस कहते हैं। ठीक है, कभी ऐसा भी होता है ना कि नबी अलैहिस्सलाम सलाम ने कोई बात फरमाई और सहाबी सिर्फ उस बात को फर्दर एक्सप्लेन कर रहे हैं। ठीक है, तो ऐसे जो एक्सप्लेनेशन होती है ना कि भाई मेरा ख्याल ये है, मैं समझता हूँ कि इसका मतलब ये है, तो ये हदीस कह भी देते हैं कभी इसको, लेकिन इसको आसार कहते हैं, आसारे सहाबी। ठीक है, लेकिन जब ऐसे नहीं एक्सप्लेनेशन की तरीके से सहाबी ने बात नहीं करी है बल्कि ऐसे बात करी है कि ये बात वो नबी अलैहिस्सलाम सलाम से सुने बगैर कर ही नहीं सकते, लेकिन उन्होंने जिक्र नहीं किया नबी अलैहिस्सलाम सलाम का, तो ऐसी हदीस को फिर मौकूफन हदीस कह देंगे। इन रिवायात हदीस से मालूम हुआ कि इस दिन का ये तूल कि 50,000 साल का होगा एक इजाफी अमर है, कुफार के लिए इतना दराज और मोमिनीन के लिए इतना मुख्तसर होगा। ठीक है, तो अब यहाँ पे हमारा टाइम भी वैसे मुकम्मल हो चुका है और आगे इंशाल्लाह अगली क्लास में शुरू करेंगे, तो अगर किसी को कोई सवाल है यहाँ तक तो वो अभी पूछ लें, बाकी आज तो आप उनकी हदीस की क्लास होनी है लेकिन उसके लिए ज़रा आपको ब्रेक देनी पड़ेगी। ठीक, तो आप लोग फ़िलहाल ब्रेक ले लें, मैं आपको थोड़ी देर में अनाउंस करके बताता हूँ कि हदीस की क्लास होगी कि नहीं होगी। आसार को प्लीज़ एक्सप्लेन कर दें। आसार यानी सहाबा के जो अकवाल होते हैं, सहाबी का असर, जी आसार उस सहाबा जिनको कहते हैं ना, जो सहाबा के अकवाल होते हैं, लेकिन वो कॉल जो होता है वो सहाबी से ही मंसूब होता है, वो नबी सल्लल्लाहु अलैहि वसल्लम से मंसूब नहीं होगा, वो सहाबी से ही मंसूब होगा कि उन्होंने ये बात कही है, उन्हीं का ये कॉल है, उन्हीं का ये एक्सप्लेनेशन है, उन्हीं की ये तफसीर है, उसको आसार उस सहाबा कहते हैं, सा के साथ तीन नुक्तों वाला जो सा होता है। जुमरा का मतलब यानी, एक मिनट, अगर आप लव जुमरा यहाँ पे इस्तेमाल हुआ हुआ है, यानी उसी जुमरे से होगा, उसका मतलब ये होता है कि ये उसी, अच्छा ये जिब्राइल अलैहिस्सलाम भी अगरचे फरिश्तों के जुमरे में शामिल है, ठीक है, यानी फरिश्तों ही के कैटेगरी में शामिल है, उन्हीं के ग्रुप में शामिल है तो ये फरिश्ते ही ना ना भाई, जिब्राइल अलैहिस्सलाम भी एक फरिश्ते ही हैं, तो उनके जुमरे में शामिल है, ये जुमरे का लफ्ज़ ऐसे इस्तेमाल किया जाता है। ठीक है, कैटेगरी, ग्रुप या उसी के, क्लास, ये सारे उसके एक्सप्लेनेशन हो सकते हैं लफ्ज़ जुमरा की। ठीक है, अगर कोई और सवाल नहीं है तो आप अभी ब्रेक कर लीजिए और फिर हम अनाउंस करते हैं कि हदीस क्लास का।